तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS नेपाली SBS साउथ एशियनमा
गत साता नेपालमा सरकारले संविधान दिवसलाई विभिन्न कार्यक्रमहरू गरेर मनायो, जसमध्ये दरबार मार्गमा आयोजित एक कन्सर्ट पनि थियो। केही दलहरूले भने सो दिनलाई कालो दिवसको संज्ञा दिएका थिए। सत्तारूढ दल नेपाली काङ्ग्रेस र नेकपा एमाले सरकारमा जानु अघि गरेको सात बुँदे सहमतिमा संविधानको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि आवश्यक संशोधन गर्ने भनी उल्लेख गरिएको छ। यसै सन्दर्भमा नेपालको संविधानका विशेषता र संशोधनका आवश्यकताबारे वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसँग एसपीएस नेपालीसँग प्रयास दुलालले गर्नुभएको कुराकानी सुनौ।
नेपालको संविधानको विशेषताबाट नै कुरा सुरु गरौँ, यहाँको विचारमा ती के हुन्?
पहिलो त यो संविधान पहिलाको छवटा संविधानभन्दा फरक किन भनेदेखि, पहिलाको संविधान एउटा राजाबाट मिश्रित थियो, राजाबाट प्रदान गरिएको थियो। अहिलेको संविधान चाहिँ जनता आफैले आफ्नो प्रतिनिधि मार्फत बनाएर लागू गरेको संविधान हो। त्यसले गर्दाखेरि यो संविधानले चाहिँ जनता नै सार्वभौम सम्पन्न छ, सार्वभौम सत्ताको अधिकार जनतामा आइसकेको छ भन्ने कुरो यसले प्रमाणित गर्छ पहिलोचोटिको लागि। दोस्रो कुरो के छ भनेदेखि चाहिँ, पहिला चाहिँ हाम्रो एकात्मक संविधान थियो, अहिले चाहिँ सङ्घात्मक संविधान छ। पहिला सबै कुरो केन्द्र सरकारको निर्देशनमा काम हुन्थ्यो भने अहिले तीन तहको सरकारले आफ्नो आफ्नो क्षेत्रमा आफ्नो आफ्नो विषयवस्तुमा शासन गर्छन्। यो मानेमा यो फरक छ होइन। अरू के पनि फरक छ भनेदेखि चाहिँ, पहिलाको संविधानहरू चाहिँ अलिकति केन्द्रीकृत शासन प्रणाली थियो भने अहिले चाहिँ समावेशी छ र सबै जात जातिहरूलाई चाहिँ समेटेर लानुपर्छ भन्ने मान्यतामा आधारित भएको हुनाले यो इन्क्लुजनको कुराहरूलाई चाहिँ प्राथमिकता दिएको छ। अनि साथसाथै के छ भनेदेखि चाहिँ, यसको संविधानमा चाहिँ पहिलोचोटिको लागि चाहिँ सामाजिक र आर्थिक अधिकारहरू पनि फन्डामेन्टल राइट्स यानि मौलिक हकमा समावेश गरेको छ। यो धर्मनिरपेक्ष छ, पहिला हिन्दू राष्ट्र भनेको थिएन, अहिले धर्मनिरपेक्ष राष्ट्र छ, र यही कारणले गर्दाखेरि यो संविधान चाहिँ पहिलाभन्दा फरक छ।
यी त भए विशेषताका कुरा। करिब एक दशकमा संविधानमा भएको प्रावधानहरूको कार्यान्वयन पक्ष चाहिँ कस्तो रह्यो त?
अब सङ्घीय संरचनाको कार्यान्वयन त विगतको दुईवटा इलेक्सनबाट कार्यान्वयन भइसकेको छ, तर कार्यान्वयन भए पनि गुनासो के छ भनेदेखि चाहिँ, सङ्घीयताको ट्रु स्पिरिट अनुसार चाहिँ हामीले चाहिँ प्रदेश सरकारलाई चाहिँ अधिकार चाहिँ प्रदान गर्न सकिरहेको छैन। त्यसले गर्दा प्रदेश सरकार चाहिँ त्यो जसरी काम गर्नुपर्ने हो त्यसरी काम गर्न सकिरहेको छैन। त्यसमा चाहिँ अब सच्याउनुपर्छ र उनीहरूलाई अधिकार सम्पन्न बनाएर काम गर्ने मौका दिनुपर्छ भन्ने चाहिँ मूल कुरा छ। कुरा चाहिँ अर्को कुरा के पनि आएछ भनेदेखि चाहिँ, यो राजनीतिक स्थायित्व भएन। केन्द्रमा सरकार परिवर्तन हुने बित्तिकै सातैवटा प्रदेशमा चाहिँ सरकार परिवर्तन हुने भएपछि के छ भनेदेखि चाहिँ, यो ट्रु यो फेडरलिजमको स्पिरिटमा भएन। त्यसले गर्दाखेरि यो प्रान्तीय सरकारहरू प्रदेश सरकारहरू चाहिँ यो केन्द्रको एउटा इकाइको रूपमा राखियो र यो चाहिँ परिवर्तन हुनुपर्छ भन्ने अर्को छ। अहिले चाहिँ के छ भनेदेखि चाहिँ, माग चाहिँ के छ भनेदेखि चाहिँ, प्रदेश सरकारमा पनि अब चाहिँ स्थानीय सरकारमा जस्तै 5 वर्षको चाहिँ सेक्योर टेन्युर भएको कार्यकारीको चाहिँ जनताले नै डाइरेक्ट इलेक्सनबाट चाहिँ छान्न पाउनुपर्छ, जसरी अब अमेरिकामा छ, जसरी अरू प्रेसिडेन्सियल मोडलको कन्ट्रिजहरूमा छ। त्यहाँ चाहिँ जनताले कार्यकारी प्रमुखलाई नै छान्ने हुनाले त्यस्तो किसिमको मोडालिटी ल्यायो भने नयाँ ऊर्जासहितको यङ जेनेरेसनबाट पनि पोलिटिक्समा चाहिँ लिडरसिप लिने पोजिसनमा पुर्याउन सकिन्छ। तर अहिलेको जुन चाहिँ संसदीय व्यवस्थामा चाहिँ कार्यकर्ताले नै नेतालाई छान्ने भएको हुनाले यसले चाहिँ पुरानो शैलीको भ्रष्ट नेताहरूको नियन्त्रणबाट चाहिँ यो सङ्घीय व्यवस्थालाई चाहिँ उनीहरूको पकड र जकडबाट चाहिँ मुक्त गर्न सकिएन भन्ने चाहिँ ठुलो गुनासो युथमा चाहिँ छ। अब
हामीले त यो अन्तर्वार्ता विदेशमा रहेका नेपालीहरूको लागि पनि गरिरहेका छौँ। संविधानले विदेशमा रहेका नेपालीको चाहिँ के कस्तो अधिकार दिएको छ?
यो नयाँ संविधानले फर द फर्स्ट टाइम नेपाली मूलका नागरिक विदेशी नागरिकहरूलाई पनि नेपाली नागरिकता दिने भन्ने कुरा समावेश गऱ्यौँ, संविधान सभाले नै पारित गरेको हो र त्यो अनुसार चाहिँ ऐन पनि बनिसकेको छ अहिले होइन। अहिले विदेशी नागरिकले आफ्नो पुरानो नेपाली नागरिकता त्यागेर सरेन्डर गरेर अनि अहिले नयाँ कुनै मुलुकको नागरिकता लिएको छ भने त्यो नागरिकताको पनि कपी राखेर गृह मन्त्रालयमा गएर मलाई चाहिँ अहिलेको एनआरएन सिटिजनसिप मलाई नेपालको चाहिँ दिनु पऱ्यो भने उनीहरूले त्यो बनाइदिन्छ। त्यो बनाइदिएपछि नेपालमा अरू नेपाली नागरिक छ र उसले सबै अधिकारहरू पाउँछन्। दुईवटा अधिकार मात्रै उनीहरूले पाउँदैनन्, एउटा चाहिँ चुनावमा लड्ने, अर्को चाहिँ भोटिङ राइट। यो दुईवटा बाहेक अरू सबै अधिकारहरू उसलाई पाउँछ। उसले यहाँनिर कम्पनी खोल्न पाउँछ, सम्पत्ति राख्न पाउँछ, अंशमा पाएको सम्पत्ति राख्न पाउँछ, नयाँ सम्पत्ति किन्न पाउँछ, उसले काम गर्न पाउँछ, सबै कुरा पाउँछ। त्यो राजनैतिक अधिकार बाहेक अरू सबै अधिकार प्राप्त गर्छ।
यस्ता हामीले छलफल गरेको विशेषताहरू हुँदाहुँदै पनि 10 वर्ष नबित्दै संविधान संशोधनको कुरा पनि आएको छ। कतिपयले यसलाई संविधान फेल भएको भन्ने किसिमले पनि व्याख्या गरेको पाइन्छ, यहाँको अवधारणा के छ यसमा?
गलत व्याख्या हो यो। 10 वर्षपछि एउटा संविधानको चाहिँ पुनरावलोकन गर्ने चाहिँ चलन धेरै मुलुकमा छ। यदि संविधानलाई चाहिँ हामीले समय ताल परिस्थिति अनुसार त्यसलाई चाहिँ परिमार्जन गर्दै लगेन भनेदेखि त्यो संविधान दिगो हुन सक्दैन। त्यसले गर्दाखेरि संविधान बचाउनलाई पनि, संविधानलाई एउटा जीवन्त लिभिङ डकुमेन्टको रूपमा यसलाई ग्रो गर्नलाई पनि, यसलाई समय परिस्थिति अनुसारको आवश्यकता अनुसारको त्यसलाई परिमार्जन गर्नु सहायक। हामीले यो संविधानलाई परिवर्तन गर्ने भने होइन, यो संविधानलाई चाहिँ अब इम्प्रुभ गर्दै लाने हो। त्यसमा केही कुराहरू देखेको डिफेक्टहरूलाई सुधार गर्न लाने भने हो, तर संविधानको आधारभूत संरचना बेसिक फिचर्सहरूमा कुनै चेन्ज गर्ने होइन।
पछिल्लो राजनीतिक घटनाक्रमहरू अनुसार जसरी संविधान संशोधनको कुरा आएको छ, यो कतिको सम्भव छ जस्तो लाग्छ यहाँलाई?
यो चाहिँ अब संविधान संशोधनको कुरा सजिलो चाहिँ छैन, किनभने संविधान संशोधन गर्दाखेरि दुवै सदनको द्वितीय बहुमत चाहिन्छ। त द्वितीय बहुमत ल्याउनलाई अप्पर हाउस लोअर हाउसमा दुइटैमा चाहिँ यो अहिलेको गठबन्धनको द्वितीय छैन, अप्पर हाउस छैन। त्यसले गर्दा त्यो मात्रै होइन, राजनीतिक दलहरूमा सहमति त चाहे चाहियो, जनतामा पनि सहमति नभइकन चाहिँ संशोधन हुन गाह्रो हुन्छ।
यसैमा जोड्दाखेरि संविधान संशोधनको बहसमा त जनतासँगको परामर्श वा उनीहरूको राय सुझाव लिने कुरा त अत्यन्तै महत्त्वपूर्ण हुन्छ। राजनीतिक दलहरूले आफै तय गर्न मिल्छ र संविधान संशोधनका मुद्दाहरू
एकदमै इम्पोर्टेन्ट कुरा हो। यो जनताकै संविधान, जनताले नै बनाएको संविधान भनेर हामीले प्रस्तावनामै राखिसकेपछि जनतालाई इग्नोर गरेर पार्टीले मन गरेर त आफ्नो किसिमले चाहिँ संविधान संशोधन गर्न चाहिँ त्यो चाहिँ गलत हुन्छ, त्यो टिकाउ पनि हुँदैन, त्यो जनताले स्वीकार्दैन पनि। त्यसले गर्दाखेरि पोलिटिकल पार्टिजहरूले जनताको तर्फबाट एक्ट गर्ने हो। जनताको सोच एकातिर छ, पोलिटिकल पार्टीको सोच अर्कोतिर छ भने त्यो टिकाउ हुँदैन। त्यसले गर्दाखेरि राजनीतिक दलहरूले कुनै पनि संशोधनको प्रस्तावहरू ल्याउन अगाडि त्यो प्रस्ताव उपर चाहिँ जनतामा गएर चाहिँ व्यापक छलफल गराउनु चाहिँ जरुरी छ। र त्यहाँबाट चाहिँ एक प्रकारको अब 100% सहमति हुने त कुनै पनि देशमा सम्भव हुँदैन, तर मोटामोटी रूपमा ओभरअल चाहिँ ओभरवेल्मिङ मेजोरिटीले चाहिँ त्यो प्रस्तावित संशोधनलाई चाहिँ अनुमोदन गरेको देखियो भनेदेखि चाहिँ पार्लियामेन्टमा मुभ गर्न सकिन्छ।
अब यसैको लागि संविधान संशोधन कुन मोडलबाट अगाडि बढ्दा उपयुक्त हुन्छ जस्तो लाग्छ यहाँलाई?
एउटा त यसले एउटा चाहिँ के छ भनेदेखि यसले संविधान संशोधनको लागि संविधानविदहरू समेत समाहित भएको एउटा चाहिँ एउटा समिति बनाएर त्यो समिति मार्फत चाहिँ राय सङ्कलनको प्रक्रिया चाहिँ विभिन्न प्रदेशहरूमा विभिन्न तराई मधेस हिमालमा एउटा नेसनल डिबेट चाहिँ चलाउनुपर्छ। अनि त्यसको प्रतिवेदन आइसकेपछि पोलिटिकल पार्टिजहरूले पार्लियामेन्टमा व्यापक छलफल गरेर यसलाई प्रस्तावको रूपमा अगाडि बढाउन सकिन्छ।
अब यही कुरा गर्दा हालै संविधान जारी हुँदा यसमा थुप्रै पक्षहरूको असन्तुष्टि पनि थियो। अहिले संविधान संशोधन भनेको पेन्डोराज बक्स खोल्नु जस्तै भनेका पनि छन्। के नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेर बनेको सरकारले सबै राजनीतिक पक्षलाई समेटेर उनीहरूका माग र भनौँ न असन्तुष्टिहरू पनि समाधान गर्छ जस्तो लाग्छ यहाँ?
अब पहिलाको व्यवस्थालाई अझै पनि त्यसमा विश्वास गर्ने केही टप्का केही समुदायहरू छन् नभएका होइन, र उनीहरूको माग के छ भनेदेखि चाहिँ यो सङ्घीय नै खारेज हुनुपर्छ, यो गणतन्त्र नै खारेज हुनुपर्छ, र यो धर्मनिरपेक्षता खारेज हुनुपर्छ भन्ने उनीहरूको माग छ। त्यो त सम्भव नै हुँदैन किनभने त्यो जनआन्दोलन 2 ल्याएको कुराहरू भयो। त्यसले गर्दा त्यसको लागि त संविधान संशोधनबाट पनि त्यो सम्भव हुँदैन, त्यो यो कन्स्टिट्युसनले पनि त्यो एलाउ गर्दैन। त्यसको लागि त त्यो पुरानो व्यवस्थामा विश्वास राख्ने शक्तिले पुरानै व्यवस्थामा लानलाई त जनआन्दोलन 2 भन्दा ठुलो जनआन्दोलन गरेर सत्ता नै पल्टाएर चाहिँ राजनीतिक क्रान्तिबाटै लग्यो भने मात्रै त्यो सम्भव छ, नभए चाहिँ सम्भव छैन। त्यसैले संशोधनले चाहिँ उनीहरूको माग सम्बोधन हुन्छ भनेर चाहिँ भन्नु चाहिँ बेकार हो, किनभने त्यो चाहिँ त्यो खोला बगिसकेको खोलालाई उल्टा फर्काउने त्यो कहिले पनि हुँदैन। त्यसले गर्दाखेरि उनीहरूलाई इन्क्लुड गरेर लाने भन्ने कुरा हुँदैन, तर त्यति बेलाको चेन्जका पक्षधरहरूको बिचमा चाहिँ एउटा सहमति बनाएर चाहिँ जाने कुरा चाहिँ यसमा सम्भव होला।
हजुरको समयको लागि धेरै धन्यवाद।
धन्यवाद।
नेपालको संविधानका विशेषता र संशोधनको आवश्यकताबारे वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसँग एसपीएस नेपालीसँग प्रयास दुलालले गर्नुभएको कुराकानी सुनिहाल्नुभयो। यसलाई तपाईँले पडकास्टको रूपमा हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ। ठेगाना हो sps.com.au/nepali वा आफ्नो मोबाइलमा एसपीएस अडियो एपलाई निशुल्क डाउनलोड गरेर सुन्नुहोस्। शाक्यसँगको कुराकानी तपाईँले हाम्रो युट्युब च्यानलमा पनि हेर्न सक्नुहुन्छ। युट्युबमा @sbssouthasianलाई सब्स्क्राइब गरेर साथ दिनुहोला। अनलाइन र सोसियलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा एसबीएस नेपालीलाई फलो गर्नुहोस्।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाई मा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।